नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको बारदशी खबरमा यहाँहरूलाई स्वागत छ। म गणेश पोखरेल। बारदशी गाउँपालिका संघको सहकार्यमा हामीले बारदशी खबर कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। बारदशी खबरमा हामी बारदशी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीहरूसँग त्यहाँका नागरिकका अपेक्षाका विषयमा केन्द्रित रहेर कुराकानी गर्ने गर्छौँ। र आजको अङ्कमा बारदशी खबरमा हामीसँग कुराकानी गर्नका लागि बारदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापासँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ र उहाँसँग प्रत्यक्ष टेलिफोन कुराकानीका लागि सहकर्मी मित्र रवि किरण बान्तवाले टेलिफोन सम्पर्कको प्रयास गरिरहनु भएको छ। आज संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष प्लास्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् 1973 प्रत्येक वर्ष जुन 5 दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ। नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्धन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आआफ्नो स्थानबाट वातावरण दिवस भव्य र सभ्य रूपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार एवं सरकारी र गैर सरकारी निकाय, सम्बन्धित सरकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको छ। र यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरण मैत्री बनाउनु पर्नेमा जोड दिनुभएको छ। विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, आजको दिन हामी सबै नेपालीले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ। विकासलाई वातावरण मैत्री बनाउन आवश्यक छ। यस वर्ष प्लास्टिक जन्य प्रदूषण निर्मूल पारौँ, वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले प्लास्टिक जन्य फोहोर वातावरणीय चुनौती बन्न पुगेको राष्ट्रपतिले बताउनु भएको छ। र हामी बारदशी खबरमा छौँ र बारदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापासँग कुराकानी गर्न गइरहेका छौँ। उहाँसँग बारदशी क्षेत्रको विकास निर्माणका कामका सन्दर्भमा कुराकानी गर्नेछौँ। खेम सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार, धन्यवाद हजुर।
सर, यो चाहिँ अहिले एउटा आर्थिक वर्ष सकिने गरीको अवस्थामा हामी छौँ, चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको अवस्था कस्तो रहेको छ? भौतिक वित्तीय प्रगतिहरू हिजो प्रक्षेपण गरेको यहाँहरूले बजेटमा निकाल्नु भएको अवस्था अनुसार सञ्चालन गर्न सकियो कि सकिएन, जानकारी गराइदिनुहोस् न।
हजुर, धन्यवाद। अब हाम्रो जुन हामीले प्रक्षेपण गरेको चालु अबको 79-80 बजेट कार्यान्वयनको पक्ष भइ नै रहेछ। केही अब राजस्व बाँडफाँड, आन्तरिक स्रोत र वित्तीय समानीकरणको पनि पछिल्लो अन्तिम किस्ताको 50% चाहिँ रोका भइरहेको अवस्थाले गर्दाखेरि केही आन्तरिक योजनाहरू चाहिँ रोकिएका छन्। अन्य प्रकारका योजना ठेक्का सम्झौताहरू चाहिँ लगभग भइ नै सकेका छन् सम्झौता, र कार्यान्वयन पक्ष पनि लगभग हाम्रो भौतिक तथा वित्तीय 60% भन्दा चाहिँ माथि सम्पन्न भइसकेको छ। र अब अझै 1 महिनामा हामी लगभग लक्ष्यको 70-80% पुग्ने अवस्थामा छौँ।
हजुर, अहिले स्रोतको अवस्था चाहिँ यो विभिन्न कारणहरूले गर्दा आन्तरिक स्रोतहरू पनि घट्यो होइन, जग्गाको किट्लाकाटहरू नभएका कारण, त्यो गरेको कुराले कतिको समस्या पार्यो सर?
त्यसले एकदमै समस्या पार्यो। राजस्व बाँडफाँड र आन्तरिक स्रोत कमी भइदिँदाखेरि अब प्रशासनिक खर्चहरू चलाउन, कर्मचारीको तलब र जनप्रतिनिधिहरूको अब भत्ता भनौँ न, त्यो पनि समयमा उपलब्ध गराउन नसकिरहेको अवस्था छ। र अब वित्तीय समानीकरण पनि पछिल्लो किस्ता 50% रोका भएको कारणले गर्दा निकै नै आन्तरिक योजनाहरूमा चाहिँ निकै नै समस्या पारेको छ।
अहिले सरहरूले यो पालिकाको भवन निर्माण गर्दै हुनुहुन्थ्यो नि, प्रशासनिक भवन, त्यसको काम चाहिँ कस्तो हुँदैछ सर, कहाँ पुग्यो, यसका लागि स्रोतको अवस्था के छ?
यसको लागि स्रोत भनेको चाहिँ अब मन्त्रालयसँग 60-40 हाम्रो कार्यक्रम हो, 60% मन्त्रालयले र 40% पालिकाले बिहोर्ने। र अहिलेसम्म भौतिक प्रगति राम्रै नै छ गणेश सर। अब मोटामोटी हामीले करिब अब ठ्याक्कै एक्ज्याक्टली अहिले डाटा म त भन्न सक्दिनँ, 6 करोड समथिङ कतिमा ठेक्का सम्झौता भएको हो, र यसको लगभग 30% काम चाहिँ युवामा सम्पन्न भइसकेको छ।
अहिले सर हामीले जुन ढङ्गले कामहरू गरिराखेका छौँ, स्थानीय तहसँग नागरिकहरूका अपेक्षा अधिक छन् होइन, सबै कुराहरू चाहिँ स्थानीय सरकारले गरेदेखि हुन्थ्यो भन्ने गरीका कुरामा छन् र गर्नुपर्ने गरीको अवस्था पनि छ। ती अपेक्षाहरू चाहिँ यहाँ स्थानीय तहमा रहेर काम गर्नुभएको अनुभवी व्यक्तित्व पनि हुनुहुन्छ, बारादशीका नागरिकका अपेक्षा कस्ता पाउनुभयो, ती अपेक्षालाई सम्बोधन गर्नका लागि के प्रयत्नहरू हुँदैछन्?
आम बारादशी भन्दा पनि अब सबै नागरिकहरूको अहिले नजिकको सरकार भनेकै अब स्थानीय सरकार हो। प्रत्यक्ष दैलोमा भेट्ने सरकार स्थानीय सरकार भएकोले उहाँहरूले उहाँहरूलाई पर्ने विभिन्न कालका समस्या प्रशासनिक सरकारले दिने सेवा सुविधाहरू चाहिँ अधिकभन्दा अधिक चाहिँ छिटो छरितो माध्यमबाट उहाँहरूले चाहना राख्नुभएको छ र ती सबै अपेक्षाहरू कतिपय अब भनौँ सरकारले दिनुपर्ने नजिकको सरकार स्थानीय सरकार भएकोले त्यो प्रेसर दबाब पनि स्थानीय सरकारलाई छ र त्यो हरसम्म पुर्याउने प्रयासमा स्थानीय सरकार छ पनि अब विगतमा भनौँ न कोभिड संक्रमण काल कोभिडको सुरुवातमा जुन क्वारेन्टाइन अब खाद्यको चाहिँ वितरण लगायतका हर सम्भव प्रयास गरेर स्थानीय सरकारले जुन तदारकता देखायो त्यो अत्यन्त प्रशंसनीय नै छ र त्यस्तै प्रकारका अब अन्य दैवी अब विपद भनौँ अथवा दैनिक कामकाज सिफारिसहरू अब जनतालाई चाहिने निकै नै स्थानीय सरकारबाट जनताले चाहिँ निकै नै उत्साहजनक रूपमा सेवा सुविधाहरू अथवा उहाँहरूको अपेक्षा पुरा भएका छन्। तथापि अझै पनि हरेक प्रकारको समस्याहरू चाहिँ अब केन्द्रसम्म प्रदेशसम्म पहुँच हुँदैन, त्यो हिसाबले स्थानीय सरकारसँग चाहिँ ढोका घचघच्याउन यो भएन अथवा त्यो भएन अथवा हामीले यो चाहिन्छ यस्तो विकास निर्माणका कार्यदेखि लिएर हरेक कुराहरू उहाँहरूको अपेक्षा छ र त्यो पुरा गर्ने दायित्व पनि स्थानीय सरकारको नै हो जस्तो लाग्छ।
स्वास्थ्य पनि स्थानीय सरकारकै विषयवस्तु हो, स्वास्थ्यको क्षेत्रमा चाहिँ बारादशी गाउँपालिकामा यहाँले अवस्था के पाउनु भएको छ, त्यसलाई सुधार गर्न के गर्नु पर्ला, के सोच्नु भएको छ?
स्वास्थ्यमा अब निकै नै चुनौतीहरू छ, अब अलिकति दक्षिणी भेग परेको हुनाले अब बारादशीमा अलिक पिछडिएको अब जनजाति जातिहरू मुस्लिमहरू समुदायहरू उहाँहरूलाई चाहिँ अवेरनेसको प्रोग्रामहरू अलिक बढी नै चाहिन्छ। अब जस्तै भनौँ हात्तीपाइले कुष्ठरोग लगायतका यी जुन अभियानको रूपमा सबैले औषधि सेवन गर्नु आम औषधि सेवन गर्ने पर्ने विषयहरूमा चाहिँ अलिक चुनौती छ। अझै पनि अब टिबी रोग लगायतका भित्रभित्र उहाँहरूले बाहिर एक्सपोज भएर मलाई खोकी लाग्यो अथवा यो गर्नु पर्यो भनेर आउनुहुन्न, घर घरमा खोज्दै जानुपर्ने छ, हाम्रो स्वास्थ्य कर्मीहरू लागि पर्नु भएको छ। यी कुराहरूलाई निर्मूल पार्नको लागि अझै पनि हामीलाई चाहिँ अलिक पिछडिएको समुदाय हुनुहुन्छ, अलिक चुनौती नै छ र त्यसमा अझै चाहिँ मेहनत गरेर आउटपुट निकाल्नुपर्ने अवस्था छ।
शिक्षाको क्षेत्रमा चाहिँ बारादशीलाई यहाँले कसरी मूल्याङ्कन गर्नु भएको छ, अवस्था कस्तो पाउनुभयो, के गर्नु पर्ला?
शिक्षामा पनि गरेछ र लगभग त्यस्तै नै हो, हाम्रो बारादशीमा अन्य पालिकाहरूभन्दा अलिक कमजोर अवस्था नै देखेँ सामुदायिक खास गरी सामुदायिक विद्यालयहरूमा। खास गरी त्यस्तै मैले अघि भने स्वास्थ्यमा जहाँ प्रब्लम थियो जुन समुदायमा उहाँहरूमा विद्यार्थीहरू समयसम्म विद्यालयमा नबसिदिने आउन चाहिँ आउने तर अब धार्मिक रूपले भनौँ अथवा विपन्न आर्थिक अवस्थाको कारणले गर्दाखेरि हाम्रो विद्यालयहरू अब 10 बजे लाग्ने तर उहाँहरूको खाना खाने समय 1 बजे 2 बजे भइदिने, अनि हाम्रो विद्यालयको टिफिन हुँदा उहाँहरूको खाना खाने समय हुने अनि नानीहरू चाहिँ खाना खान गएपछि नफर्किने, त्यस्तो खालको समस्याहरू अलिक देखेको छु। अब र पनि हाम्रो शिक्षा शाखा प्रमुख हुनुहुन्छ, हामी अब विद्यालय व्यवस्थापन समिति शिक्षा समितिले पटक पटक अध्यक्षज्यूले विशेष गरी यो विषयमा चाहिँ हामीले छलफलहरू गरिरहेका छौँ, कसरी यसलाई सुधार्ने, के गर्ने, विद्यार्थीहरूलाई चाहिँ विद्यालय समयभरि कसरी अड्याउने वातावरण बनाउने भन्ने विषयमा अब आगामी आवामा के गर्न सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौँ।
सर, यो सबैभन्दा बढी नागरिक चाहिँ कृषि पेसामा आश्रित छन् बारादशीमा होइन, यो कृषि र पशुपन्छीको क्षेत्रमा चाहिँ नगरपालिका गाउँपालिकाले पालिकाले कस्तो गरेको काम कुराहरूलाई अगाडि बढाउनु पर्ला, अवस्था के पाउनु भएको छ?
कृषिमा अब हामीले गर्ने भनेको मेन समस्या भनेको अब मलको नै हो, मल अब देशव्यापी नै समस्या छ, एउटा त्यो चुनौती भयो। अब अर्को भनेको विभिन्न कृषि औजारहरूमा कृषि समूहहरूलाई दिने सब्सिडी प्रोग्रामहरू अहिले पनि यो आवामा पनि छ र आगामी अब अझै यो वर्ष अझै प्राथमिकतामा कृषिलाई राख्नुपर्ने भन्ने हाम्रो प्रारम्भिक छलफल भइ नै रहेछ। कृषिलाई अझै थप कुराहरू चाहिँ हामीले उपलब्ध गराउने हाम्रो योजना छ। तर पनि अझ अब अलिकति कस्तो समस्या चाहिँ भइदियो भने विगतका आवहरूमा चाहिँ यो आवमा पनि कृषि सामग्रीहरू माग गर्ने अन्तिम अन्तिम चरणमा भइदिँदा जिल्ला दरेट यसपालि हामीले एउटा चाहिँ कृषि सामग्री सशक्त अनुदानकै एउटा कार्यक्रम गर्न सकेनौँ। जस्तो जिल्ला दरेट जुन हुन्छ त्योभन्दा हामीले बढीमा सूचना निकाल्न सक्दैनौँ। त्यो जिल्ला दरेट चाहिँ मिनिमम न्यून भइदिएको कारणले एउटा चाहिँ हाम्रो टेन्डर
हजुर
सफल हुन सकेन। होइन किसानहरूलाई उहाँहरूले माग्नुभएको थियो त्यो कुरा सामग्रीहरू वितरण गर्न सकिएन हामीले। अब यो अब आउने आवामा चाहिँ यस्तो नहोस् भन्नको लागि पहिले नै कृषि शाखा मार्फत सम्बन्धित अब जिल्लामा यस्ता कुराहरूलाई चाहिँ त्रुटिहरूलाई सच्याउनुपर्छ भन्ने पक्षमा छौँ। र अन्य कुराहरू अब मैले अघि नै पनि निवेदन गरेँ, अब कृषि हाम्रो प्रमुख प्राथमिकतामै रहन्छ र आगामी दिनमा अझै थप किसानहरूलाई के कसरी सहुलियत दिन सकिन्छ भन्ने विषयमा उहाँहरूलाई मोटिभेसन कसरी गर्न सकिन्छ, कृषि पेसामा अझै उत्पादकत्व बढाएर चाहिँ अर्थतन्त्रमा नै कसरी हामी चाहिँ अझै अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर हामी यो आवामा हामी बजेट अगाडि बढाउनेछौँ।
खेम सर, यो हामीले कुराकानी गरिरहँदाखेरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका सबै पालिकाहरूमा चलिराखेको छ, ठाउँ अनुसार विभिन्न परियोजनाहरू चलिराखेका छन्, जोन सुपर जोनका कार्यक्रमहरू छन्। बाह्रदशीलाई चाहिँ त्यति धेरै प्राथमिकतामा त्यो यो आयोजना अन्तर्गत पनि पारेनन् कि क्या हो भनिएर बुझियो भने के हुन्छ सर, के अनुभूति गर्नुभयो, त्यहाँ कस्ता कार्यक्रम छन्?
होइन, लगभग ठिकै हो, किनभने जोन कार्यक्रम भनेर जुन तोक्ने त्यसमा चाहिँ प्राथमिकता दिने कुराहरू चाहिँ बाह्रदशीमा अलिक कमजोरै छ। जस्तो झापामै मकै जोन छ, सुपर जोन छ, होइन अब यहाँ पनि छ, अब मकै प्रवर्धन अथवा आलु प्रवर्धन तेलन भन्ने पकेट कार्यक्रमहरू ससाना चाहिँ छन्। तर अब जोन धान जोन मकै जोन अथवा यस्तो तोकिएर अलिक व्यापक कार्यक्रम चाहिँ अलिक अभावै भएको मैले पाएँ।
यो कामहरू थुप्रै गरेका कामहरू गर्नुपर्ने त छँदैछ, अझ हामीसित स्रोतको अभाव पनि छ। अधिकांश ठाउँमा जनप्रतिनिधिहरू चाहिँ त्यहीँ भएको स्रोतलाई वितरण कसरी गर्ने भन्ने गरेको कुरामा चाहिँ ध्यान केन्द्रित गर्ने, तर आम्दानीको स्रोत आफै सस्टेन हुने गरेको नगरपालिका स्थानीय सरकार भनेपछि आफ्नै करका क्षेत्रहरू पहिचान गर्ने, त्यसलाई चाहिँ सबैलाई करको दायरामा ल्याउने, आफ्नै स्रोतबाट आफू कसरी चल्न सकिन्छ भन्ने गरेको कुरामा चाहिँ जनप्रतिनिधिहरूको चासो चिन्ता र छलफल कम भयो भनेर आम रूपमा सुनिन्छ। बाह्रदशीमा यहाँले के पाउनुभयो खेम सर?
होइन, त्यो अब आम रूपमा जुन सुनिएको कुरो देशव्यापी नै भएको कुरो हामी भर्खर अब संहिता स्थानीय सरकारको चाहिँ अनुभव भर्खर सँगाल्दैछौँ। त्यसमा अलिक थोर बहुत सत्यता छ नै, किनभने अब सङ्घीय सरकारले कति दिन्छ यो वर्ष बजेट, राजस्व बाँडफाँटबाट कति आउँछ र हामी कतिको कार्यक्रम गर्ने भन्ने नै अब हामी सबैको त्यही नै हो। तर आन्तरिक स्रोत बढाउनुपर्छ, अब जनतालाई सेवा सुविधा दिने कुरामा हामी उत्साहित छौँ, हौसिएका छौँ। एउटा पालिकाभन्दा अर्कोले प्रतिस्पर्धा नै हुन्छ, तर त्यसरी सुविधा आर्थिक सहायता अथवा अन्य सहायताहरू बढाउनको लागि हामी आन्तरिक रूपमा पनि बलियो हुनुपर्छ, आन्तरिक स्रोतहरूको पहिचान खोजी गर्नुपर्छ र करको दायरा, कर बढाउने भन्दा नि करको चाहिँ दायरा बढाउने त्यतातर्फ हामी लाग्नुपर्छ भन्ने चाहिँ अब भर्खर अलिअलि चेतना हुँदैछ हामी सबैलाई र त्यो गर्नु पनि पर्छ। अब किनभने केन्द्रमुखी बजेटले त अब केन्द्रबाट कति हुन्छ, अब यसैपालि पनि राजस्व बाँडफाँडमा आएन, अब कमै आयो, 50-60% भन्दा बढी नआउला, त्यतिले कर्मचारीको तलब र प्रशासनिक खर्च मात्रै धान्न सक्छ र जनतालाई दिने सेवा सुविधाहरू बढाउनु हामीले पर्छ भने चाहिँ आन्तरिक स्रोतहरूको खोजी गर्नै पर्छ।
बजारतिर चाहिँ यो 60-40 लागत सहभागिताका कार्यक्रमहरू पनि बजार क्षेत्र भएका ठाउँहरूमा अलिक बढी चल्दा रहेछन्, यो अलिक गाउँ बढी भएका ठाउँहरूमा चाहिँ यो कुरामा स्थानीय उपभोक्ताको लागत सहभागिता जुटाउने र जुट्ने गरेको कुरामा पनि समस्या छ भन्छन्, के अनुभूति गर्नुभएको छ खेम सर?
कस्तो 60-40 भन्नाले?
भनेको चाहिँ नगरपालिकाहरूले केही लगानी गरिरहँदा, जस्तो बिर्तामोडमा चाहिँ बाटो बन्ने भयो, अगाडि पेभर्स लाउने भयो भने उपभोक्ताले चाहिँ 40% पैसा आफ्नो सहभागिता जुटाउने, पालिकाले 60% हालिदिने र काम गर्ने गरेको कुरा सहरी क्षेत्रहरूमा भइराखेका छन्। ग्रामीण क्षेत्रहरूमा चाहिँ त्यसरी उपभोक्ताको लागत सहभागिता उठ्ने गरेको कुरा चुनौतीपूर्ण नै छ अघि।
चुनौती छ एकदम, हजुरले भनेको कुरा एकदम सहमत छु म, र मेरो पनि भनाइ त्यही नै हो, किनभने सरकारले बाटो बनाइदियो, पेपर्स लगाइदियो अथवा बिजुली पोल गाडिदियो र जनताको त्यसमा लगानी भएन, अपनत्व भावना भएन भने त्यो पोल भाँचिएर के भयो, मेरो भाँचिएर सरकारको भाँचियो भन्ने हुन्छ होइन, अगाडि बाटो बनाइदियो यो बाटो के काम भनेर बिस्कुन मकै सुकाइदियो गोबर थुपारिदियो, सार्वजनिक सम्पत्ति भनेको के हो अथवा यो सरकारले हाम्रो लागि बनाइदियो बनाइदिएको हो यो बाटो मेरो हामी सबैको हो भन्ने चाहिँ जबसम्म चेतना हुँदैन तबसम्म बाटो बनाइदिएर पनि 60-40 अब जति गरे पनि उहाँहरूले यो हाम्रो सम्पत्ति हो भन्ने कुरो बुझ्नु मेन जरुरी छ। अर्को कुरो विकास बढाउनको लागि त्यसरी चाहिँ अब हामीसँग मानिलौँ भौतिक सुधारमा 10 करोड छ भने 60-40 त्यसरी चाहिँ गर्ने भने अरू 15-16 करोड बराबरको काम हामीले गर्न सक्छौँ नि त, अनि पब्लिकलाई पनि उपभोक्तालाई पनि यो हाम्रो भन्ने अपनत्व हुन्छ, त्यो एकदमै राम्रो कुरा हो। वित्तमा सहरी क्षेत्रमा त्यो भइ नै रहेछ र हाम्रो जस्तो अब अलिक दक्षिण एरिया अब ग्रामीण भेगमा चाहिँ त्यो कुराहरू चाहिँ उपभोक्ताहरूले बुझिरहेको अवस्था छैन। हुन त 10% जनश्रमदान त हामीले हरेक सम्झौतामा गरेकै हुन्छ, तथापि पनि त्यो श्रमदान भनेको के हो उहाँहरूले सम्झौता गर्न आउँदा बुझ्नुहुन्न, यो 10% किन राखेको भन्ने कुरा चाहिँ हामीले पटक पटक बुझाउनु पर्ने अवस्था छ। गणेश सर
हजुर, हामी आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण गर्ने गरेको ठाउँमा पनि छौँ होइन, अब असारको 10 गते त नीति कार्यक्रम प्रस्तुत गर्नुपर्ने र 25 गते भित्रमा पारित गर्नुपर्ने गरेको बााउन्ड्री नै हामी बिचमा छ, यो नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया 12 दशमीमा सुरु भयो कसरी गर्दै हुनुहुन्छ के हुँदैछ?
हाम्रो प्रारम्भिक अब कार्यपालिका बैठकहरू र अब आम पब्लिक आम जनसमुदायबाट सुझावहरू लिने कामहरू चाहिँ भइरहेछ, राजनीतिक दलहरू अथवा प्रबुद्ध अब नागरिक समाजका अगुवाहरूबाट चाहिँ त्यस्तो सुझावहरू लिने प्रारम्भिक कार्यहरू भइरहेछ र अब चाँडै नै हामी यो विषयमा कार्यपालिका बैठक लगायतका प्रक्रियाहरू अगाडि बढाउँदै लानेछौँ।
12 दशमीका नागरिकको जीवन स्तर उकास्नका लागि के कस्ता कार्यक्रमहरू चाहिने देख्नु भएको छ सर यहाँले?
12 दशमी लगायत सबैको त्यही हो, हाम्रो अब मेन कुरा चाहिँ हाम्रो चेतना मा विकास गर्न जरुरी छ, त्यसको लागि शिक्षा नै हो होइन, कृषि नै हो, स्वास्थ्य नै हो र भौतिक पूर्वाधार अब मा पनि हामीले अगाडि जानुपर्छ, किनभने प्रत्यक्ष जनताले देख्ने यत्रो 5 वर्षमा खोइ के विकास भयो त भनेर देखाउनको लागि उहाँहरूलाई भौतिक पूर्वाधारमा पनि हामीले बाटो अब यातायात बिजुली बत्ती लगायतका सुविधाहरूको साथसाथै हामीले मुख्य गरेर हाम्रो अर्थतन्त्रलाई धान्ने भनेको हामी कृषि प्रधान देश भएर पनि बाहिरबाट हामी अन्न उपजहरू अब कृषिजन्य उपजहरू हामीले आयात गर्नु परिरहेको अवस्थामा कृषि नै मेन कुरा हो र अब अलिक पिछडिएको भेगहरूमा चाहिँ शिक्षाको स्तर जनचेतनाको स्तर अलिक हामीले बढाउनु पर्ने हुन्छ, शिक्षा स्वास्थ्य र कृषि कृषि शिक्षा र स्वास्थ्य नै मेन चाहिँ हाम्रो एजेन्डा हुनुपर्छ यसपालि।
अहिले जनप्रतिनिधिहरू चाहिँ कतिको काम गर्नका लागि उत्साहित होइन, यो सबै गरेको कुरालाई चाहिँ साँच्चै व्यवस्थित गरौँ भनेर लाग्ने गरेको भावना नागरिकहरूलाई जनप्रतिनिधिले भनेका कुरा ठिकै ल्याए समर्थन गर्नुपर्छ सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ कतिको पाउनुभयो 12 दशमी गाउँपालिका क्षेत्रमा?
12 दशमीमा अहिलेको जुन टिम छ जनप्रतिनिधिज्यूहरू उहाँहरूको एकदमै राम्रो भावना मैले पाएको छु, विकास गर्नुपर्छ, जनतालाई सुविधा दिनुपर्छ, जनताको सेवा गर्नुपर्छ भन्ने चाहिँ मेन गरी हाम्रो अध्यक्षज्यू नै अब युवा हुनुहुन्छ, उपाध्यक्षज्यू लगायत वडाध्यक्षज्यूहरू वडा सदस्य कार्यपालिका सदस्यज्यूहरू उहाँहरूको एकदमै राम्रो भावना पाएको छु 12 दशमीमा मैले।
तर त्यो अनुसार नागरिकहरूलाई उत्प्रेरित गर्न भने चाहिँ समय लाग्ने देखिन्छ अघि?
समय त लाग्छ गणेश सर, किनभने अब नागरिकको चाहना अत्यधिक धेरै नै हुन्छ, सबै कुरा समाधान यसै पालि अहिले नै भइहाल्नुपर्छ भन्ने हुन्छ, अब हामीसँग स्रोत साधनहरू कमी हुन्छ, त्यो कुराहरू उहाँहरूले अब बुझ्नुहुन्न, अब बुझेर पनि अब माग राख्न त पाइन्छ, हामीसँग भएका सीमित स्रोत साधनहरू परिचालन गरेर माथिबाट आउने अब बजेट सीमित स्रोतबाट अधिकतम कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा र नागरिकलाई कसरी सेवा सुविधा दिनुपर्छ भन्ने कुराहरूमा चाहिँ इमान्दार भएर गरियो भने गर्नुपर्छ पनि र त्यो बिस्तारै बिस्तारै ती कुराहरू चाहिँ समाधान हुँदै जान्छ, तर एकैचोटि चाहिँ उहाँहरूले भने जस्तो चाहना राखे जस्तो आजको भोलि नै चाहिँ सम्भव हुँदैन, तर जे होस् समग्रमा अब अहिलेको जुन टिम छ जनताहरूले आम मतदाताहरूले पारदर्शी गाउँपालिकाभित्रका नागरिकहरूले पठाउनु भएको जनप्रतिनिधिहरू उहाँहरू एकदमै विकास प्रेमी जनता प्रेमी एकदम राम्रो एकात्मक भनौँ एउटै भावनात्मक रूपमा एक भएको मैले पाएको छु।
हामी पारदर्शी खबर कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा रेडियो भिजन सुन्दै गर्नुहुने आम श्रोतालाई यहाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा यहाँको थप सन्देश के छ सर?
धन्यवाद गणेश सर। अब मलाई दुई शब्द तपाईँको रेडियो भिजन मार्फत राख्ने अवसर दिनुभयो। आम पारदर्शी गाउँपालिकाभित्र बसोबास गर्नुहुने आम जनसमुदाय अथवा रेडियो सुन्ने सम्पूर्ण श्रोता गणहरूलाई म यही भन्न चाहन्छु, अब हामी विकास वर्ष 80-81 चाहिँ बजेट बनाउने नीति तथा कार्यक्रम बनाउने सङ्घारमा छौँ। हामीलाई सकारात्मक सुझावहरू दिएर पारदर्शीलाई कसरी हुन्छ यो आर्थिक वर्षमा सीमित स्रोत साधनबाट अधिकतर लाभ हुने खालका प्रोग्रामहरू कार्यक्रमहरू ल्याउनको लागि हामीले के कसो गर्नुपर्ने हो त्यो विषयमा सकारात्मक सुझावहरू दिनको लागि सम्पूर्ण मानवहरूमा म अनुरोध गर्न चाहन्छु।
धन्यवाद छ सर यो महत्त्वपूर्ण समयका लागि।
हस् हस् नमस्कार हस् नमस्कार।
उहाँ हुनुहुन्थ्यो पारदर्शी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा। पारदर्शी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका कामका सन्दर्भमा कुराकानी गर्दै आजका लागि पारदर्शी खबर कार्यक्रम यति नै। पारदर्शी खबरमा हामी पारदर्शी गाउँपालिका क्षेत्रभित्रका विकास निर्माणका काम, पालिकाले गरिरहेका काम र नागरिकका अपेक्षाहरूका विषयमा कुराकानी गर्ने गरेका छौँ। र आजको पारदर्शी खबरबाट सहकर्मी मित्र रवि किरण बान्तवासहित म गणेश पोखरेल पनि बिदा चाहन्छु र अर्को अङ्कमा यसै गरी पारदर्शी गाउँपालिका क्षेत्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि रेडियो भिजनको सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।